शुभप्रभात। यो सीआईएनको साझा खबर हो। सृजना बरालसँगै गोविन्द खड्काको तपाईंलाई स्वागत छ।
देशभरिका सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com र मोबाइल एप अकोराप सीआईएनबाट पनि सुन्न सकिन्छ।
आज 2076 साल वैशाख 25 गते बुधबार, मे 8 तारीक सन् 2019, नेपाल सम्वत 1139, वैशाख शुक्ल पक्षको चतुर्थी तिथि, आज विश्व रेड क्रस दिवस।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
प्रतिपक्षको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम संसदमा बहुमतबाट पारित। 11 वर्षदेखि सरकारको एउटै नारा, 2 वर्षभित्र साक्षर नेपाल, 22% बाल बालिका खोपबाट वञ्चित।
मुलुकको व्यापार घाटा 10 खर्ब, भूमाफिया विरूद्ध कठोर बन्दै सरकार, बालुवाटारको 25 रोपनी जग्गा 3 परिवारको नाममा।
वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज, भूकम्प प्रभावितलाई थपिए सुविधा, घर जग्गा राखेर सहुलियत ऋण लिन पाइने, बिचौलियाको जालो, गाउँको उत्पादन सदरमुकाममै चर्को मूल्य।
भारतमा जातीय विभेदको भयावह अवस्था, अन्तर्जातीय विवाह गर्ने एक जोडीलाई जिउँदै जलाइयो, सोलमा यसै साता त्रिपक्षीय सुरक्षा वार्ता हुने, म्यानमारका 2 पत्रकार रिहा, बेलायती राजकुमार ह्यारीलाई बधाईको ओइरो।
र 16 वर्ष मुनिको अन्तर प्रदेश क्रिकेटको उपाधि प्रदेश नम्बर 2 नेपाली राष्ट्रिय पुरूष फुटबल टीमको मलेसियासँग मैत्रीपूर्ण खेल तय।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
आज काठमाडौँबाट छापिएका पत्र पत्रिकाहरूले संसदमा नीति तथा कार्यक्रमका विषयमा भइरहेको विरोध र पारित भएको प्रसंगलाई प्राथमिकताका साथ छापेका छन्। सर्वोच्च अदालतले दिएको नागरिकता सम्बन्धको आदेश, नेपालको व्यापार घाटा लगायतका प्रसंग पनि पत्र पत्रिकाहरूको प्राथमिकतामा परेका छन्। सबभन्दा पहिले नीति तथा कार्यक्रमको प्रसंग।
संघीय संसदको प्रतिनिधि सभामा आर्थिक वर्ष 2076-77 नीति तथा कार्यक्रम प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको विरोधका बावजूद बहुमतले पारित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अभिव्यक्तिले संसदको गरिमा घटाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले विरोध गरिरहेकै बेला बहुमतले नीति तथा कार्यक्रम पारित गरिएको हो। थप जानकारी सहित सोभिता रिसाल।
2 दिनसम्म सांसदहरूले संसदमा उठाएको प्रश्नको जवाब प्रधानमन्त्री केपी शर्मा ओलीले दिइसक्नु भएको थियो, तर नेपाली कांग्रेसका सांसदहरूले प्रधानमन्त्रीले दिएको जवाब चित्त बुझ्दो नभएको भन्दै फेरि प्रश्न गरे। कांग्रेस सांसदहरूको प्रश्न ध्यान दिएर सुनेपछि जवाफ दिन रोस्टममा पुग्नुभएका प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरो अभिव्यक्तिलाई वास्ता नगरी जवाफ दिन्छु भन्दै सम्बोधन शुरू गरेपछि कांग्रेस सांसदहरू आक्रोशित बने र विरोध गरे।
आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरू वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु।
प्रधानमन्त्रीले अपशब्द बोलेको भन्दै कांग्रेस सांसदहरूले रेकर्डबाट शब्द हटाउनुपर्ने माग गर्दै उठेर हो हल्ला गरे। लगत्तै प्रधानमन्त्री ओलीले पनि आफूलाई अपमान भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो।
मान्यजीहरूलाई आफ्ना प्रश्नको जवाफ चाहिएको छ कि छैन म जान्न चाहन्छु। मर्यादित ढंगको व्यवहार गर्न सिक्नुहोस्।
कांग्रेस सांसदले सभामुख कृष्ण बहादुर महराले संसदीय गरिमा कायम गर्न नसकेको आरोप लगाउँदै गर्दा सभामुखले न कांग्रेस सांसदलाई रोक्न सक्नुभयो न प्रधानमन्त्रीले सम्बोधन गर्ने वातावरण बन्यो।
प्रधानमन्त्रीले बोलेको कुरा र मानिसले उठाएको कुरा ध्यान आकर्षण गरेको छु मैले।
नीति तथा कार्यक्रममा संशोधन हालेका राजपाका सांसदहरूले समेत संसदको वातावरण शान्त पारेर मात्रै प्रक्रिया अगाडि बढाउन पटक पटक आग्रह गर्दा पनि सभामुखले ध्वनि मतका आधारमा नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्दछु।
यसअघि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले सरकार गरीबी हटाउन मात्रै नभई दीर्घकालीन योजना र कार्यक्रममा पनि उत्तिकै केन्द्रित रहेको बताउनुभयो।
हामी नेपालीहरू आज पनि भात मात्रै खाने
लक्ष्य राख्ने, भोलि पनि भातै मात्रै खाने लक्ष्य राख्ने, भात खाने लक्ष्य भन्दा अलिकति माथि जानु पर्यो नि। भात खानेको सम्बन्धमा मैले भनेको छु, अब नेपालमा निरपेक्ष गरिबी एक दुई वर्षभन्दा उता जाँदैन। साना कुरामा ध्यान दिने, ठुलामा नदिने, ठुलामा ध्यान दिने, सानामा नदिने असन्तुलन होइन। हामी ठुला योजना सँगसँगै चलाउँछौ, साना कुरामा पनि ध्यान दिन्छौ।
आइतबारदेखि शुरू भएको छलफलमा कांग्रेसका सांसदहरूले सरकारले नीति तथा कार्यक्रमका नाममा नागरिकलाई झुक्याएको, आधारभूत आवश्यकतालाई ध्यान नदिएर पूरा नहुने खालका आश्वासन दिएको, गरिबी न्यूनीकरण, भ्रष्टाचार अन्त्य र सुशासनको क्षेत्रमा पुग्दो योजना नबनाएको लगायत आरोप लगाएका थिए। सत्ता पक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमको समर्थन गरेका छन्। सोभिता रिसाल, सीआईएन, काठमाडौँ।
साक्षर नेपाल बनाउने सन्दर्भमा 2048 सालदेखि चुनावी एजेण्डा बन्यो र 2065 सरकारी अभियान शुरू भएको थियो। सरकारी अभियान शुरू भएदेखि हरेक वर्ष सरकारले एउटै नारा अगाडि सारेको पाइएको छ। आर्थिक वर्ष 2065-66 सरकारले साक्षर अभियान शुरू गरेको हो। तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको बुदा नम्बर 54 आगामी दुई वर्षभित्र सबै नागरिकलाई साक्षर बनाउने तथा सबैलाई सम्मान र गुणस्तरीय शिक्षा प्रदान गर्ने नीति अवलम्बन गरिनेछ भनिएको छ। यो कार्यक्रमका लागि सरकारले त्यस आर्थिक वर्षको बजेटमा 1.4 करोड विनियोजन गरेको थियो। 2069-70 तीन वर्षमा देश साक्षर बनाइने भनियो, एक वर्ष पछि सर्यो। 2071-72 कार्यक्रममा फेरि त्यो अभियानले निरन्तरता पायो। 2075-76 फेरि दुई वर्षभित्र भनियो, 11 वर्षपछि 2076-77 अहिले आएको नीति तथा कार्यक्रममा फेरि दुई वर्षमा साक्षर नेपाल बनाउने घोषणा गरिएको छ। अहिलेसम्म साक्षर अभियानमा 7.19 अर्ब विनियोजन भएको छ, तर बजेट भने घट्दो क्रममा छ। 2065-66 1.4 अर्ब रूपियाँ विनियोजन गरेकोमा 2075-76 4.05 करोड रूपियाँ मात्रै छुट्याइएको थियो। एकदेखि पाँच कक्षा उमेर समूहका 1,08,000 बालबालिका अझै पनि विद्यालय बाहिर छन्। शिक्षाविद प्राध्यापक डाक्टर विद्यानाथ कोइराला हचुवाका तालमा कार्यक्रम चलेकाले उपलब्धि हासिल नभएको टिप्पणी गर्नुहुन्छ। तर शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले भने यस वर्ष लक्ष्य प्राप्ति गर्न गाह्रो नहुने दावी गर्नुभएको छ। 11 वर्षदेखि सरकारको एउटै नारा, दुई वर्षभित्र साक्षर नेपाल घोषणा नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।
सर्वोच्च अदालतले जन्मका आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजका आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज लगाएको छ। सर्वोच्चको हिजोको आदेशपछि गृह मन्त्रालयद्वारा मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचार कार्यान्वयन प्रक्रिया सबै रोकिएको छ। गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सीआईएनसँग कुराकानी गर्दै अब सर्वोच्चको आदेश नै लागू हुने जानकारी दिनुभएको छ।
नागरिकता प्राप्त गरेका बच्चाहरूलाई वंशजको आधारमा नागरिकता दिने भन्ने जुन थियो त्यसमा सम्बन्धित सर्वोच्च अदालतबाट चाहिँ आदेश जारी भएको छ होइन। त्यो आदेश अनुसारै अब हामी अगाडि बढ्छौँ।
अब आजभन्दा अगाडि वंशजको आधारमा नागरिकता बाँडिएको छ, ती बाँडिएका नागरिकताहरू चाहिँ खारेज हुन्छ कि कायमै रहन्छ त?
होइन, यसमा त सम्बन्धित सर्वोच्च अदालतको फैसलामा त्यो कुरा आउँछ होइन। अहिले हामीले यहाँले भने जस्तो मैले चाहिँ त्यो बारेमा बोल्न सक्ने अवस्था रहन्न होइन। त्यसको बारेमा चाहिँ फैसलामा जे जसरी आउँछ सम्मानित अदालतको त्यसै अनुरूप हुन्छ।
न्यायाधीश द्वय ईश्वर खतिवडा र सुषमलता माथेमाको संयुक्त इजालसले जन्मका आधारमा नागरिकता प्राप्त व्यक्तिका सन्तानलाई वंशजका आधारमा नागरिकता नबाँड्न अन्तरिम आदेश दिएको छ। इजालसले गम्भीर विषय रहेको कारण देखाउँदै विवादलाई पूर्ण इजालसमा पठाएको छ। यसअघि सर्वोच्चकै न्यायाधीश हरिकृष्ण कार्की र बम कुमार श्रेष्ठको संयुक्त इजालसले गत वैशाख 3 गृहको सर्कुलरलाई बाटो खोलिदिएको थियो। आदेशलाई हिजोको आदेशले निष्प्रभावी बनाइदिएको छ।
खोप कार्यक्रम अन्तर्गत सरकारले यो वर्ष 1 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गरेको छ, तर अझै पनि हजारौं बालबालिका खोपबाट वञ्चित छन्। स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणको पछिल्लो प्रतिवेदन अनुसार विभिन्न प्रकृतिका रोग विरूद्ध अझै पनि 22% बालबालिकाले खोप लगाउन पाएका छैनन्। हाल स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाबाट 11 प्रकृतिका खोप 16,000 खोप केन्द्रमा उपलब्ध हुँदै आएका छन्। खोप कार्यक्रम अन्तर्गत मुलुकका 56,700 बालबालिका यो वर्ष क्षयरोग विरूद्धको खोप लगाउनबाट वञ्चित भए। त्यस्तै 79,300 बालबालिका भेगुते रोग, लहरे खोकी, धनुष्टंका रोग विरूद्धको खोप लगाउनबाट वञ्चित भएको पाइएको छ। खोपमा 1 अर्ब लगानी छ तर 22% बालबालिकाले अझै खोप लगाउन पाएका छैनन्। राजधानी दैनिकमा प्रशान्त ओलीले लेख्नु भएको छ।
बलवाटारबाट व्यक्तिका नाममा गएका मध्ये करिब 25 रोपनी जग्गा 3 परिवारका नाममा सीमित रहेको पाइएको छ। भूमाफिया भनेर किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मीनबहादुर गुरूङ र उहाँका परिवारका नाममा झण्डै 25 रोपनी जग्गा देखिएको हो। गुरूङले आफ्नो परिवार र कम्पनीका नाममा समेत जग्गा खरिद गर्नुभएको छ। बलटरको करिब सबैजसो किताको खरिद बिक्रीको ट्र्याक रेकर्डमा उहाँहरूको नाम जोड़िएको देखिन्छ। भूमि व्यवस्थापन मन्त्रालयको निर्देशनमा दिल्ली बजार भूमि सुधार कार्यालयले ब्लकमा जग्गा धनीहरूको विवरण निकालेको छ, जसका अनुसार पूर्व सचिव शारदा प्रसाद त्रिताल को संयोजकत्वको समितिले भूमाफिया भनी किटान गरेका रामकुमार सुवेदी र शोभाकान्त ढकालको संयुक्त नाममा 9 कित्ता जग्गा रहेको छ। बालुवाटारको 25 रोपनी जग्गा 3 परिवारको नाममा कान्तिपुर दैनिकमा यो खबर छ।
सरकारले देशभर अतिक्रमणमा परेका सार्वजनिक जग्गाको अतिक्रमण हटाई सरकार मातहत ल्याउने अभियान थालेको छ। त्यसै अभियान स्वरूप महोत्तरीको मठीहानी नगरपालिकाभित्र रहेको लक्ष्मीनारायण मठमा अतिक्रमण गराई बनाइएका 25 घर टहरा हिजो मात्रै भत्काइएको छ। मठाधीश जगन्नाथ वैष्णव ले मठ छोडेर हिँड्नु भएको छ। लक्ष्मीनारायण मठ अतिक्रमण हटाएपछि अरू जिल्लामा पनि त्यो अभियान शुरू भएको छ। जनकपुर, सिराहा, चितवन, रूपन्देही लगायतका क्षेत्रमा अतिक्रमणकारीलाई हटाउने प्रक्रिया छिट्टै शुरू हुने गृह मन्त्रालयले जानकारी दिएको छ। सरकारले उच्च स्तरीय छानबिन समिति पनि बनाएको छ। अतिक्रमणकारी पत्ता लगाई पुनरावेदन अदालतका पूर्व न्यायाधीश मोहन मणि भट्टराईको संयोजकत्वमा उच्च स्तरीय छानबिन आयोग बनाएको पत्र पत्रिकाहरूले लेखेका छन्।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा वैदेशिक रोजगारीबाट फर्केका युवालाई बिना धितो 10,00,000 दिने नयाँ कार्यक्रम।
ऋण व्यक्तिले के गर्न काम गर्नकै लागि चाहेको हो कि त यो चाहिँ राज्यले म विदेश गए बापत दिएको रोयल्टी हो, यो पाएदेखि चाहिँ म खाइहाल्थे भन्ने किसिमले चाहिँ त्यसलाई प्रयोग गर्न खोजेको हो। भन्दा पहिला त्यो कुरा छुट्याउने काम हुन्छ।
भूकम्प प्रभावितलाई थपियो सुविधा, घर जग्गा राखेर सहुलियत ऋण पाइने, तरकारी व्यापारमा बिचौलियाको जालो, किसानले मूल्य पाउन अझै सकेनन् लगायतका खबर बाँकी छन्। साझा खबर सुन्दै गर्नुहोला।
के तपाईँ कार्यथलोमा हुने हिंसा र दुर्व्यवहारबाट पीड़ित हुनुहुन्छ?
यदि हुनुहुन्छ भने सहेर नबस्नुहोस्, आवाज उठाउनुहोस्।
काम गर्ने ठाउँमा तपाईँमाथि शारीरिक, मानसिक वा यौनजन्य कुनै पनि हिंसा भएको छ भने यो कानूनत दण्डनीय छ।
कार्यथलोमा हुने यस्ता हिंसा र दुर्व्यवहार विरुद्धको अभियानमा आजै सहभागी हुनुहोस्।
तपाईँमाथि कुनै पनि प्रकारको हिंसा भएको छ भने 01-422-176-01-526-0782 वा टोल फ्री नम्बर 1660100019 फोन गरेर जानकारी गराउन सक्नुहुनेछ।
कार्यथलोमा हुने सबै प्रकारका हिंसा र दुर्व्यवहार विरुद्ध होम नेट नेपालको अगुवाईमा केयर नेपाल र खुराकको सहकार्य।
निमन्त्रणा तीर्थहरूको शिरोभाग पुण्यभूमि नेपालको गरिमा उठाउने महान संकल्पका साथ नमुना बद्रीनारायण धाम सहितको नारायण आध्यात्मिक केन्द्रको बृहत्तर प्रसार र विकासका निम्ति अपूर्व ऐतिहासिक र अक्षय गीता ज्ञान महाअनुष्ठानमा सहभागी बनौ, ज्ञान अमृत पान गरौं। मिति 2076 वैशाख 23 वैशाख 30 गतेसम्म। स्थान नागार्जुन नगरपालिका 4 सीतापाइला चोक काठमाडौँ। आयोजक नारायण पोखरेल प्रतिष्ठान। सबै जुटौ, सबै उठौ, महाअभियानमा कोही पनि नछुटौ।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com र मोबाइल एप अखोराब CIN-बाट एकैसाथ साझा खबर सुनिरहनु भएको छ। यस आर्थिक वर्षको 9 महिनामा व्यापार घाटा 9,91,00,000,000 रूपियाँ पुगेको छ। आयात उच्च दर वृद्धिका तुलनामा निर्यात सुस्त हुँदा व्यापार घाटा चुलिएको हो। अघिल्लो आर्थिक वर्षको 9 महिनाको अवधिसँग तुलना गर्दा 22% व्यापार घाटा बढ़ेको भन्सार विभागले जनाएको छ। त्यसका लागि सरकारले थप छलफल गर्दैछ। स्वदेशी वस्तुको निर्यात बढ़ाउन चीनको समुद्री बन्दरगाहमा नेपालले 6 नाका प्रयोग गरी व्यापार गर्न सकिने भएको छ। यसअघि भारतसँग मात्र समुद्री बन्दरगाह प्रयोग गरी व्यापार गर्ने व्यवस्था भएकोमा अब अर्को छिमेकी मुलुक चीनसँग पनि समुद्री बन्दरगाह मार्फत व्यापार सहजीकरण गर्न सकिने भएको पत्र पत्रिकाहरूमा खबर छ।
सरकारले 2072 भूकम्पबाट क्षति पुगेका भूकम्प पीड़ितहरूलाई थप सुविधा प्रदान गरेको छ। भूकम्प पीड़ितलाई सहुलियतपूर्ण ऋण लिन सहज हुने र जीविकोपार्जनका लागि थप एउटा सुविधा थप्ने नियम बनाएको हो। सरकारको निर्णयसँगै अब भूकम्प पीड़ितले आवास निर्माणका अतिरिक्त जीविकोपार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने व्यवस्था गरिएको छ। राजधानी दैनिकमा यो खबर छ।
न्यूनतम ज्याला पाउनुपर्ने लगायतका माग राखी 38 दिनदेखि आन्दोलनमा उत्रेका पूर्वका चिया मजदूरहरूले सड़कमा सुतेर हिजो विरोध जनाएका छन्। झापाको वृतामोड चोकमा चर्को घाममा पूर्वपश्चिम राजमार्गमै सुतेर उनीहरूले न्यूनतम ज्याला पाउनुपर्ने माग गरेका हुन्। आन्दोलित मजदूरले श्रम ऐन 2074 लागू गर्न समेत माग गरेका छन्। सरकारले भने अबको 1-2 दिनभित्रै यो समस्याको समाधान हुने प्रतिबद्धता जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति नै बनाएर समस्या समाधानतिर अगाडि बढेको मन्त्रालयका प्रवक्ता डाक्टर नारायण रेग्मीले CIN-सँग बताउनुभयो।
त्यो हाम्रो सचिवजीको अध्यक्षतामा त्यो कृषि मन्त्रालय अर्थ मन्त्रालयले लागू गर्ने कुराहरू छन्। धेरै कुराहरू मन्त्रालयले एउटा अध्ययन गरेर रिपोर्ट बुझाएको छ नेपाल सरकारलाई। अब त्यो रिपोर्टको कार्यान्वयनमा हाम्रो मन्त्रालय भन्दाखेरि पनि कृषि मन्त्रालय र अर्थ मन्त्रालयको बढी फोकस छ। त्यसैले त्यो हाम्रो मन्त्रालयले अध्ययन गरेर उहाँका पीरमर्का सम्बोधन हुनुपर्छ भनेर गरिसकेका छ। अधिकांश मागहरू उहाँका मागहरू अर्थ मन्त्रालय र कृषि मन्त्रालयसँग सम्बन्धित छन्।
तर न्यूनतम पारिश्रमिकको त यसै मन्त्रालयसँग जोडिन्छ।
न्यूनतमको त हामीले चिठी लेखेको गुजारनर कार्यालय त काम गरेका छ। त्यहाँ त न्यूनतमको कुरै भएन, उहाँहरूलाई कामै नपाएको सन्दर्भ छ।
उहाँहरू अब आन्दोलित कति दिनसम्म हुने हो? 1 महिना पुग्यो
कुरा भइरहेछ। हामी जेटिओसीसीको मान्छेहरू र सम्बन्धित मान्छेहरूसँग त्यहाँ कुरा भइरहेछ।
सरकारले चिया श्रमिकको दैनिक ज्याला 385 रूपियाँ र अतिरिक्त समयका लागि प्रति घण्टा 51 रूपियाँ तोकेको छ। तर श्रमिकले अहिले दिनको 278 रूपियाँ मात्रै पाइरहेका छन्।
महिलामा हुने नियमित प्रक्रिया महिनावारी, यो नियमित प्रक्रियामा घर बाहिर बस्नुपर्ने बाध्यताका कारण महिलाहरू ज्यान गुमाउन बाध्य छन्। छाउपडी प्रथा अन्त्यका लागि कर्णाली तथा सुदूरपश्चिम प्रदेशका स्थानीय सरकारले के गरिरहेका छन्? स्नेहा कर्णको रिपोर्ट।
छाउपडी प्रथा अन्त्यका लागि सुदूरपश्चिम प्रदेशका स्थानीय तह नीतिगत रूपमा नै अगाडि बढेका छन्। डढेलधुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवल बहादुर मल्ल:
कानूनले पनि यस्तो बन्दिस गरेको छ, यसरी हामीले त्यसको लागि हामीले बजेट व्यवस्था पनि गरेका छौं।
बाजुराको बुढीनन्दा नगरपालिकाले छाउपडी प्रथा अन्त्य गर्न नीतिगत रूपमा नै व्यवस्था गरेको छ। उपप्रमुख सृष्टि रेग्मी:
छाउपडी मान्ने र मान्न बाध्य बनाउनेलाई नगरका सम्पूर्ण सेवा सुविधा, चाहे त्यो जागिरको कुरा होस् होइन, सिफारिसको कुरा होस्, उपभोक्ता समितिमा बस्ने कुराहरू हामी सम्पूर्ण बन्देज गराउँछौ भन्ने कार्यपालिकाले निर्णय गर्यो। र अर्को भनेको त्यही लगत्तै हामीले कार्यविधि पनि बनायौं छाउपडी उन्मूलनका लागि, त्यो हिसाबले नियम पनि हामीले बनायौं।
कर्णाली प्रदेशका पनि विभिन्न जिल्लामा छाउपडी प्रथा कायमै छ। यसलाई अन्त्य गर्न मुगुको खत्याड गाउँपालिकाले के योजना बनाइरहेको छ? गाउँपालिकाका प्रमुख उब्जन बहादुर शाही:
छाउपडी प्रथालाई न्यूनीकरण कसरी गर्न सकिन्छ, उन्मूलन कसरी गर्न सकिन्छ भनेर यति बेला चाहिँ हामी नीति ल्याउने, त्यसको कार्यविधिहरू ल्याएर नै अगाडि बढ्ने प्रक्रियामा अगाडि बढ्दैछौ।
छाउगोठमा महिला बालबालिकामाथि बलात्कार हुने, सर्पको टोकाईबाट मृत्यु हुने, निस्सासिने जस्ता समस्या हुने गरेको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाले सरकारले ल्याएको छाउपडी विरूद्धको कानूनलाई नै मान्दै छाउपडी प्रथा अन्त्यका लागि पहल गरिरहेको बताउनु बताउनुहुन्छ नगरपालिकाका प्रमुख सूर्य बहादुर शाही।
कानूनी कार्यवाही गर्ने, दण्ड गर्ने र यो अभियानमा चाहिँ जुट्नेलाई, राम्रो गर्नेलाई प्रोत्साहन दिने जस्ता कुराहरू हामीले अगाडि सारेका छौँ।
छाउगोटमा बसेका कारण अहिलेसम्म कतिको मृत्यु भयो भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन। स्नेहा कर्ण, CIN, काठमाडौँ।
सरकारसँग तथ्याङ्क नभए पनि सीआईएनले देश कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा खोजेर तयार पारेको तथ्याङ्क अनुसार अहिलेसम्म 25 जनाको मृत्यु भएको छ। साझा खबरमा अब हेलो सीआईएन प्रस्तुत गर्दै हुनुहुन्छ गीता चिमोरिया।
आजको हेलो सीआईएनमा हामी बाल विवाह अन्त्यका विषयमा तपाईँले राख्नु भएको विचार तथा प्रतिक्रिया प्रस्तुत गर्दैछौ।
म रोजिना श्रेष्ठ, म बनेपामा बस्छु। बाल विवाह एउटा सामाजिक कुप्रथा हो। बाल विवाह रोक्नका लागि विभिन्न ठाउँमा गएर पोस्टर टास्ने र बाल विवाहबाट हुने नराम्रो असरहरू बताउने,
बाल विवाह गर्यो भने प्रहरीलाई एक खबर गर्ने, बाल विवाह गरेमा रेडियो, टेलिभिजन, इन्टरनेट, फेसबुक जताततै सूचना गर्ने।
नमस्ते, मेरो नाम चाहिँ सञ्जय गुरुङ हो। म चाहिँ ढुलखेल सात काभ्रेमा बस्छु। कसैलाई पनि बाल विवाह गर्न दिनु हुँदैन र यदि हामीले बाल विवाह देखे भने पनि पुलिसहरूलाई खबर गर्नुपर्छ।
मेरो नाम चाहिँ आशिष हो। यसलाई रोक्न हामी विभिन्न ठाउँमा जनचेतना फैलाउने अनि बाल विवाहबाट हुन सक्ने असरको बारेमा सचेत गराउने अनि विभिन्न नाटक वा कार्यक्रम सृजन गर्ने।
मेरो नाम मन थापा हो। म विष्णुको कक्षा 9 पढ्दछु। बाल विवाह गर्न दिनु हुँदैन, यदि गरिरहेको देख्यो भने हामीले उनीहरूलाई नगर्नु भनेर सल्लाह दिनुपर्छ। यदि उनीहरूले मान्नु भएन भने हामीले पुलिसमा जानकारी दिन सक्छौँ।
दिता गिरी हो। म कक्षा 10 अध्ययन गर्दछु। मैले मेरो समाजमा यस्तो भएको देखि भने सम्झाउँछु, सल्लाह सुझाव दिन्छु र त्यसपछि नै मानेनन् भने नि पुलिसले आएर पक्राउ गर्दछु।
नमस्कार, मेरो नाम सुस्मिता तामाङ हो। म माउन्ट भ्यू विद्यालयबाट शिक्षा फैलायो भने बाल विवाह जस्तो कुप्रथाहरू चाहिँ हामीले यो समाजबाट जराईदेखि उखाल्न सक्छौ।
तपाईँ पनि जुनसुकै बेला हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर बाल विवाह अन्त्यका लागि आफ्नो प्रतिबद्धता रेकर्ड गर्न सक्नुहुनेछ।
अब विदेशका खबर। रुक्मणी रणसिंहे 19 वर्षकी मात्र हुनुहुन्थ्यो। 6 महिना पहिले उहाँले आफूले मन पराएका प्रेमीसँग प्रेम विवाह गर्नुभयो, तर रुक्मणीको विवाहलाई लिएर परिवार खुशी भएन किनकि पतिसँग उहाँको जात मिल्दैनथ्यो। अन्तर्जातीय विवाह गर्दा भारतमा छोरी ज्वाइँलाई जिउँदै जलाएर हत्या गरेको खबर पत्र पत्रिकाहरूले प्राथमिकताका साथ छापेका छन्। टर्कीका राष्ट्रपति रिसेप तैपिअ एर्दोगानले इस्तानबुलमा हुन लागेको पुननिर्वाचनको बचाउ गर्नुभएको छ। विपक्षीको हल्लाका मतले जीत हासिल गरेको इस्तानबुल शहरको महानगरीय निर्वाचन मार्च 21 सम्पन्न भएको थियो। इस्तानबुलको पुननिर्वाचनको बचाउ गरिएको खबर पत्रपत्रिकाहरूमा देखिएको छ। 500 दिनभन्दा बढ़ी जेल जीवन बिताएका म्यानमारका दुई पत्रकार हिजो रिहा भएका छन्। रोइटर्स समाचार संस्थासँग आबद्ध ती पत्रकारलाई देशको कार्यालय गोप्य ऐन तोडेको आरोपमा पक्राउ गरी जेल हालिएको थियो अनि बेलायतमा राजकुमार ह्यारी र मेगन मार्कललाई पुत्र लाभसँगै शाह दम्पति विश्वभरबाट बधाईको ओइरो लागेको पनि पत्रपत्रिकाहरूमा खबर छ।
साझा खबरमा अब खेल खबर। प्रदेश दुईले हिजो प्रदेश 7 चार विकेटले हराउँदै मनमोहन स्मृति 16 वर्ष मुनिको क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको प्रदेश 7 30 ओभरमा 9 विकेट गुमाएर 133 रनको योगफल खड़ा गरेको थियो। तेस्रो संस्करणको पाथीभरा राष्ट्रिय पुरूष भलिबल प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ। नेपाली राष्ट्रिय पुरूष फुटबल टीमको अघिल्लो महिना मलेसियासँगको रद्द भएको मैत्रीपूर्ण खेलको मिति तय भएको छ। मलेसिया फुटबल एसोसिएशनले मिति पक्का गरेसँगै रद्द भएको मैत्रीपूर्ण खेल हुने पक्का गरिएको बताइएको छ। र आयोजक युथ स्पोर्ट्स क्लबले हिजो त्रिभुवन आर्मी क्लबलाई 2-1 हराउँदै चौथो सिन्धु कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ। रेडियो सिन्धु सिन्धुपाल्चोकले खबर पठाएको छ।
वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत कर्जाको अर्को अवसर कसरी पाउने र के गर्ने? रेडियो रिपोर्ट, स्वस्थ जीवनशैली सम्बन्धी सन्देश, अरू खबर र कार्टुन पनि बाँकी छन्। साझा खबर सुन्दै गर्नुहोला।
लाखौं नेपालीले नाकै सके घर घरमा झुमे
सर्वोत्कृष्ट पिक्चर क्वालिटी भएको डिसहोमका मासिक प्याकेजहरू अब बजारमै सबैभन्दा कम शुल्कमा
हेर्नुहोस् कुनै पनि प्याकेज तपाईँले चाहेको मूल्यमा
न्यूनतम रु 250 बेसिक प्याकेज
रु 300 मिडियम प्याकेज रु 350 सुपर एचडी प्याकेज प्रिमियम एचडी प्याकेज रु 400 उपलब्ध छ
डिसहोम खुशी अन गरौँ
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
साझा खबरमा अब सहुलियतपूर्ण कर्जाको प्रसंग राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि अनुसार ऋण प्रवाह गर्न वाणिज्य बैंकलाई निर्देशन दिइसकेको छ सोही निर्देशन अनुसार एनएमबी बैंकले अबको एक वर्षमा कम्तीमा 1,000 युवाका लागि 1 अर्ब रूपियाँ लगानी गर्ने त्रिपक्षीय सम्झौता गरेको छ केशव भुलको रिपोर्ट
एनएमबी बैंक रिटर्नी माइग्रेन्ट नेपाल र राष्ट्रिय युवा परिषदबीच त्रिपक्षीय सम्झौता भएसँगै वैदेशिक रोजगारीबाट फर्किएका नेपाली युवाले 10-10 लाख रूपियाँसम्म सहुलियत कर्जा पाउनेछन् यसका लागि रिटर्नी माइग्रेन्ट नेपालले अनिवार्य सिफारिश गर्नुपर्ने सम्झौतामा उल्लेख छ रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी
त्यसको लागि हामीले छुट्टै एउटा बडी बनाउँछौ 3 सदस्यीय त्यसले चाहिँ वास्तवमै ऋण व्यक्तिले के गर्न परियोजना कुनै काम गर्नकै लागि चाहेको हो कि अथवा हिजोको दिनमा जस्तै यो चाहिँ राज्यले म विदेश गए बापत दिएको रोयल्टी हो यो पाएदेखि चाहिँ म खाइहाल्थे भन्ने किसिमले चाहिँ त्यसलाई प्रयोग गर्न खोजेको हो त्यो हिसाबले चाहिँ सबभन्दा पहिला त्यो कुरा छुट्याउने काम हुन्छ
वैदेशिक रोजगारीबाट फर्किएका युवाले युवा परिषदको समन्वयमा रिटर्नी माइग्रेन्ट नेपालको सिफारिशमा बैंकबाट कर्जा पाउनेछन् कृषि पर्यटन वन जडीबुटी खनिज लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्ने बैंकको तयारी छ बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी
कुनै किसिमको त्यो व्यवसाय सम्बन्धी ज्ञान अथवा प्रोजेक्ट कसरी गर्ने अथवा उहाँलाई कुनै ट्रेनिङ गराउनु पर्छ भने त्यो के गर्ने हामी एउटा आफ्नै एउटा छुट्टै यो माइग्रेन्ट वर्कर्सहरूकै लागि एउटा सेल हामी खडा गरेर त्यहाँबाट हामी काम गर्छौँ र उहाँलाई मार्केट लिङ्केजको कुराहरूमा पनि हामी सपोर्ट गर्छौँ किनभने हामी अरू व्यवसाय अरू ठुल्ठुला कर्पोरेटहरूसँग पनि काम गरिरहेछौँ त्यो उसमा चाहिँ हामी उहाँहरूलाई पनि सम्मिलित गराएर चाहिँ गर्न कोसिस चाहिँ गर्ने भन्ने खालको यो नयाँ खालको अवधारणामा हामी काम गर्न खोजिरहेछौँ
व्यवसायले लिएको कर्जा फिर्ता हुने ग्यारेन्टी का साथ कर्जा लिन चाहने इच्छुकलाई राष्ट्रिय युवा परिषदले तालिम दिनेछ तालिम कर्जा लिन चाहने युवाको रोजाई अनुसारको हुनेछ परिषदका उपसचिव देवी प्रसाद अधिकारी
राष्ट्रिय युवा परिषद युवाहरूको समग्र विकासको लागि सबै क्षेत्र तह तबकाका युवाहरूको विकासको लागि काम गरिरहेको छ र राष्ट्रिय युवा परिषदले खास गरी रिटर्निङ माइग्रेन्टबाट सिफारिश भएका ऋण लिन योग्य वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई उद्यमशीलता तथा वित्तीय साक्षरता सम्बन्धी 7 दिनको तालिम प्याकेज सञ्चालन गर्ने काउन्सिलिङ गर्ने र त्यसपछि एनएमबीमा पठाउने गरी एउटा ब्रिजिङको मुख्य भूमिकामा राष्ट्रिय युवा परिषद रहनेछ
बैंकले राष्ट्र बैंकको कार्यविधि अनुसार करिब 7%सम्ममा कर्जा उपलब्ध गराउनेछ एकीकृत कार्यविधि 2075 कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकलाई निर्देशन दिए पनि कार्यान्वयन भने भएको छैन केशव भुल सीआईएन
अब केही खबर संक्षेपमा धनुषाको मिथिला नगरपालिका 6 ढल्के बरमा 2.5 वर्षका बालकको अपहरणपछि हत्या भएको छ ऋषिबी साँध्न बालकको घाँटी रेटेर हत्या गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्
सर्वोच्च अदालतले एनसेलसँग कर उठाउन रोकिदिएको छ एनसेलले दायर गरेको रिटको अन्तिम टुङ्गो नलागुञ्जेलसम्म कर असुली प्रक्रिया अघि नबढाउन सर्वोच्चले हिजो आदेश दिएको हो
चीनमा बिहा गरेर पुगेका महिलाहरूले बाल बालिका त्यही छोडेर फर्केको पाइएको छ कैयौं बालकहरू आमाको बाटो हेर्दै बसिरहेका छन् तर आमा फर्केका छैनन् चिनियासँग बिहा गरेर गएका नेपाली महिलाहरू बढ़ने क्रम चीनमा देखिएको छ
कालीकोटको शुभकालिका गाउँपालिकाका महिलाहरू मोटर बाटो निर्माण गर्नको लागि आफै लागि परेका छन्
र धादिङमा गाउँको उत्पादन सदरमुकाममै चर्को मूल्य तिर्नु परेको पाइएको छ 10 किलोमिटर ढुवानीमै दोब्बर मूल्य तिर्नुपर्छ मूल्य निर्धारणमै बिचौलियाको एकाधिकार छ भने किसानदेखि ग्राहकसम्म 4 बिचौलिया पार गर्नुपर्ने बाध्यता रहेको हरिहर सिंह राठौरले कान्तिपुर दैनिकमा लेख्नु भएको छ
हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि तपाईँको स्वस्थ जीवनशैलीसँग जोड़िएको एउटा सन्देश कपालमा चाया पर्न नदिन के गर्ने
सरसफाईमा ध्यान नदिने मानिसमा चाया पर्ने सम्भावना बढ़ी हुन्छ। कपाल कम नुहाउने बानीले पनि चाया पर्न सक्छ। सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ। यसबाट बस्दा सरसफाई र सन्तुलित भोजनमा ध्यान दिने, भिटामिन युक्त खानेकुरा खानमा जोड़ दिने, त्यस्तै नियमित नुहाउने तथा कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने, साथै स्याम्पू र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्याउनु पर्छ।
यो सन्देशसँगै साझा खबरमा मुख्य खबर फेरि एकपटक।
प्रतिपक्षको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम संसदबाट पारित। 11 वर्षदेखि सरकारको एउटै नारा, 2 वर्षभित्र साक्षर नेपाल, 22% बालबालिका खोपबाट वञ्चित।
मुलुकको व्यापार घाटा 10 खर्ब पुग्यो। भूमाफिया विरूद्ध कठोर बन्दै सरकार। बालुवाटारको 25 रोपनी जग्गा 3 परिवारका नाममा।
वंशजको आधारमा नागरिकता बाँड्न पूर्ण बन्देज। भूकम्प प्रभावितलाई थपियो सुविधा। घर जग्गा राखेर सहुलियत ऋण लिन पाइने। बिचौलियाको जालो। गाउँको उत्पादन सदरमुकाममै चर्को मूल्य।
भारतमा जातीय विभेदको भयावह अवस्था। अन्तर्जातीय विवाह गर्ने एक जोडीलाई जिउँदै जलाइयो। सोलमा यसै साता त्रिपक्षीय सुरक्षा वार्ता हुने।
र 16 वर्ष मुनिको अन्तर प्रदेश क्रिकेटको उपाधि प्रदेश नम्बर 2।
साझा खबरको अन्त्यमा पालो आएको छ कार्टुनको। अबिनले लेखेको कान्तिपुर दैनिकमा अबिनले बनाएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन कान्तिपुर दैनिकको पहिलो पेजको माथिल्लो भागमा समाचारकै शैलीमा ठूलो पारेर छापिएको छ। नयाँ शक्ति र समाजवादी पार्टी बीचको एकता भएको छ र दुई जना अध्यक्ष भएका छन् उपेन्द्र यादव र बाबुराम भट्टराई। दुवैजनाले एउटा समाजवादी पार्टी नेपालको ब्यानर समाएका छन्। एकले अर्कोलाई भनेका छन् र उपेन्द्र यादवले भन्नुभएको छ, अब फेर्ने कुरा नगर्नुहोस्, हामी फोरम रहेनौं। बाबुराम भट्टराईले भन्नुभएको छ, अब नयाँ कुरा नगर्नुहोस्, हामी नयाँ शक्ति रहेनौं।
हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई गोविन्द खड्का र सृजना बराल विदा भयौ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम महिलाको समय प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।